यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। देशको गरिमा अभिवृद्धिमा कलाकार, स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने सम्बन्धमा सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सुशासन, जवाबदेहिता र न्यायपालिकाको समग्र सुधारको लक्ष्य सहित न्यायपालिकाको 5 रणनीतिक योजना सार्वजनिक। अफगानिस्तानमा बाढ़ीका कारण 40 जनाको मृत्यु। र महिला एसिया कपको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीद्वारा अभ्यास खेलमा श्रीलंकामाथि 2 रनको जीत।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकता र सामाजिक सहिष्णुता नै नेपाल र नेपालीको मुख्य विशेषता रहेको बताउनु भएको छ। जनकवि केशरी धर्मराज थापाको 100 जन्म जयन्तीका अवसरमा धर्मराज सावित्री थापा प्रतिष्ठानले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले लोक संस्कृति र साहित्यले नेपालको राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको गरिमा अभिवृद्धिमा कलाकार, स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपाली लोक साहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवर्धनमा धर्मराज थापाको योगदान नेपाल र नेपालीले कहिल्यै नबिर्सने पनि बताउनुभयो। त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको संस्कृति नेपाली समाजको प्राण भएको बताउनुभयो। उहाँले धर्मराज थापाका गीतले नेपालको भाषा र लोक संस्कृतिको प्रवर्धनका साथै नेपाली लोक संस्कृतिलाई विश्वभर पहिचान गराउनमा पुगेको बताउनुभयो। त्यस अवसरमा राष्ट्रपति पौडेलले 50,000 रूपियाँ राशिको धर्मराज सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार 2080 साहित्यकार बैरागी काइला र धर्मराज सावित्री थापा लोकगीत संगीत पुरस्कार लोक गायक एलपी जोशीलाई प्रदान गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिले आज प्रधानमन्त्री निवास बालवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन सामान्य घटना भएको बताउनुहुँदै नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताउनुभयो। सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो। उहाँले मुलुकको विकास, सुशासन कायम गर्दै आम जनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले बाढ़ी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका सम्बन्धमा पनि प्राथमिकतामा काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जाजरकोट भूकम्प पीड़ितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीलाई भारत, भूटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो। समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र भूटानका प्रधानमन्त्री छिरिङ तोक्बेले पठाउनु भएको छुट्टा छुट्टै शुभकामना सन्देशमा उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। न्यायपालिकाको 5 पञ्चवर्षीय रणनीतिक योजना 2081-2086 आज सार्वजनिक गरिएको छ। प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठले आज योजना सार्वजनिक गर्नुहुँदै न्यायपालिका सुधारका लागि स्पष्ट खाका योजनामा समेटिएको बताउनुभयो। उहाँले न्यायमा सबैको पहुँच सुनिश्चित गर्न तथा सुशासन, जवाबदेहिता र न्यायको समग्र सुधार 5 पञ्चवर्षीय योजनाले गर्ने बताउनुभयो। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंहराजले न्यायिक सुधारका लागि मुद्दाको संख्या नै कम गर्नुपर्ने र जनताले आशा गर्ने गरी नतिजामुखी तरिकाले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले कानून निर्माण र कानूनको व्याख्या गर्दा जनतालाई न्याय पर्ने गरी गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्यायिक सुधारका लागि कानून व्यवसायी पनि एउटा सरकारवाला पक्ष भएको र न्यायपालिकाको काममा महत्वपूर्ण कानून व्यवसायी सहयोग गर्न तयार रहेको न्यायपालिकाको सम्पूर्ण काममा कानून व्यवसायीले सहयोग गर्न समेत तयार रहेको बताउनुभयो। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले पूर्व सचिव र पूर्व महालेखा परीक्षकहरूसँग छलफल गरेको छ। समितिले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा, सहकारी मन्त्रालयका पूर्व सचिवद्वय गोपीनाथ मैनाली र डाक्टर दामोदर रेग्मीसँग आज छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो। सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकट लगायत विभिन्न संरचनाको कानूनी एवं व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णय सहितको प्रस्ताव पेश गर्न सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ। समितिको आज बसेको बैठकले बेरुजु सम्बन्धी धारणामा एकरूपता कायम गर्न समिति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सातै प्रदेशका लेखा समिति सभापति, महालेखा परीक्षक, अर्थ मन्त्रालय, महानगरपालिका प्रतिनिधिको सहभागितामा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ। यस्तै देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढ़ी पहिरो चट्याङ जस्ता विपत्तिमा परेकालाई यथाशीघ्र उद्धार गरी उचित बसोबासको व्यवस्था सहित राहत सामग्री उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। बैठकमा सदस्यहरूले समितिमा आएका उजुरीको छानबिन, दिइएका निर्देशन कार्यान्वयन, सोधिएका प्रश्नको जवाब, अन्तर्विधायकी भेला, समितिको काम र कार्य जिम्मेवारीको समीक्षा गर्नुपर्ने माग गर्नुभयो। सदस्यहरूले मुलुकमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रतिपक्षको भागमा परेको सार्वजनिक लेखा समितिको सभापति परिवर्तन हुनु आवश्यक रहेको, बैठकलाई कार्यतालिकाका आधारमा सञ्चालन गरी नतिजामुखी तुल्याउनु पर्ने बताउनुभयो। यस्तै बैठकमा आर्थिक अनुशासन र अराजकताको अवस्था अन्त्य गर्न समितिले राज्यलाई सहयोग पुर्याउनु पर्नेमा जोड़ दिँदै सदस्यले सरकारलाई जनताप्रति उत्तरदायी र जवाबदेही बनाउन दिइएका सुझाव र निर्देशन पालना गरिनुपर्नेमा जोड़ दिनुभयो। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत सिमलतालमा पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ। भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्न सक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तर प्रदेशको महाराजगंज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिक्टका डीएमसँग समन्वय गरिएको हो। त्रिशुली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ। नदीमा बाढ़ी आइरहेकाले सब भारत पुग्न सक्ने अनुमान गरिएको छ। गत शुक्रबार दुईवटा यात्रुवाहक बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशुली नदीमा बेपत्ता भएका थिए। उक्त बसमा सवार 65 जना मध्ये 3 जना सकुशल निस्किएका थिए भने 62 जना बेपत्ता भएका थिए। हालसम्म 15 जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ। गएको 24 घण्टामा मनसुनी विपदमा परि देशका विभिन्न स्थानमा 7 जनाको मृत्यु भएको छ। गत जेठ 28 गतेदेखि मनसुन अवधिमा बाढ़ी पहिरो लगायतका विपदमा परि अहिलेसम्म 120 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो लगायत विपदमा परि काठमाडौँ उपत्यकामा 2, कोशी प्रदेशमा 22, मध्य प्रदेशमा 5, बागमती प्रदेशमा 15, गण्डकी प्रदेशमा 38, लुम्बिनी प्रदेशमा 23, कर्णाली प्रदेशमा 7 र सुदूरपश्चिम प्रदेशमा 8 गरी जम्मा 120 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण 182 घर डुबानमा परेका छन्। 213 घर, 79 गोठ, 43 पुल, 1 विद्यालय र 2 सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल 581 चौपाया मरेका छन्। उक्त अवधिमा विपदका घटनामा 3652 घर परिवार विस्थापित भएका छन्। साथै बाढ़ी पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सड़कमा भएका अवरोध हटाउने काम गरिएको प्रहरीले जनाएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिका 1 सिसुवा खोलामा पहिरोसँगै खसेको ढुङ्गाले किचेर एकै परिवारका 2 मृत्यु भएको छ। ढुङ्गाले किचेर 55 मोतीमाया राई र 25 समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेहवाङले जानकारी दिनुभयो। घटनामा 29 सबिना राई गम्भीर घाइते भएकी छन्। रूकुम पश्चिममा गएराती आएको बाढ़ीले घर बगाउँदा पुरिएका 3 बालिकाको शव निकालिएको छ। बाढ़ीले घर बगाउँदा पुरिएर मृत्यु भएका 10 हितमायापुन, 8 धनसापुन र 4 मनिषा सार्कीको शव निकालिएको 8 बिस्कोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डाक्टर दिनमणि पोखरेलले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओली मार्फत डाक्टर पोखरेलले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो। राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो। मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच शहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहोर मैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो। त्यसक्रममा भारत सरकार को सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो। दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो। कैलालीको कर्णाली चिसापानी क्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको छ। सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार रहेको त्यस क्षेत्रलाई अतिक्रमणबाट जोगाउन पहल थाल्नुपर्ने स्थानीयको माग छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सरकारले पर्यटकीय गन्तव्यका रूपमा अघि सारेको कैलालीको कर्णाली चिसापानी क्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको छ। सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार समेत रहेको चिसापानी क्षेत्र भूमाफियाको दबदबामा वर्षेनी अतिक्रमणको चपेटामा पर्दै गएको छ। पहिले वन क्षेत्र रहेको चिसापानी क्षेत्रमा हाल कच्ची टहरादेखि ठूलो लगानीमा पक्की घर होटल निर्माण गरी बस्ती बसाल्ने क्रम बढ्दो रहेको स्थानीयको भनाइ छ।
पहिलाको भन्दा अहिले टहरा बनाउनेहरू घर बनाउनेहरू धेरै छन्। पहिलाको बस्ती भन्दा अहिले धेरै बढिराखेको छ। यो पुरै ऐरानी हो।
सुनियोजित रूपले बस्ने वन फाड्ने घर बनाउने क्रमको चपेटमा त्यो परेको छ।
डिभिजन वन कार्यालय धनगढ़ीका अनुसार कैलालीमा चिसापानी क्षेत्र सहित करिब 22,000 हेक्टर वन क्षेत्र अतिक्रमित रहेको छ। भू माफियाको चलखेलमा चिसापानी क्षेत्रमा अतिक्रमण गरिएको छ। डिभिजन वन अधिकृत रामचन्द्र कण्डेल ठोस नीति नआउँदासम्म चिसापानी क्षेत्रको अतिक्रमण हटाउन कठिन रहेको बताउनुहुन्छ।
हटाउन चाहिँ राष्ट्रिय लेभलबाट पोलिसी गर्नुपर्छ, केन्द्रीय लेभलबाट पोलिसी नबन्दासम्म ती अतिक्रमण हटाउन कठिन छ।
कर्णाली चिसापानी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै लैजाने सरकारी लक्ष्य हासिल गर्न त्यस क्षेत्रमा बसेकाहरूको वैकल्पिक व्यवस्थापनको खोजी गरी अतिक्रमित क्षेत्र खाली गराउनेतर्फ सम्बन्धित निकायले ठोस कार्ययोजना बनाएर अघि बढ्न जरूरी देखिन्छ। जगत साउथ र नेपाल धनगढ़ी।
सौरमास अनुसार प्रत्येक वर्ष साउने गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान एवं आफन्तकोमा गई रमाइलो गरेर मनाइएको छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ। परम्परा अनुसार आज औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नामक गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टा बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई विशेष रूपमा भगवान शिवको पूजा गरेर मनाउने महिनाका रूपमा लिने गरिन्छ। किराती समुदायले पनि सिसेक्पा तंगनाम पर्व आज मनाउँदैछन्। साउने संक्रान्तिलाई किराती समुदायले सिसेक्पा तंगनाम भनेर मनाउने गर्दछन्। ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढ़ाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने प्रचलन रहेको छ। अफगानिस्तानको नानगाहार प्रान्तमा भारी वर्षा र बाढ़ीका कारण 40 जनाको मृत्यु भएको छ। घटनामा 347 जना घाइते भएका र हताहतको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। हिजो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुखरोड जिल्ला र पाकिस्तानको सीमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रमा व्यापक आर्थिक क्षति पुर्याएको छ। त्यसै गरी हिजै पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा आएको आकस्मिक बाढ़ीले बगाउँदा 5 जनाको मृत्यु भएको थियो। मेदेखि भारी वर्षा र बाढ़ीले युद्धग्रस्त देशमा 400 भन्दा बढ़ीले ज्यान गुमाएका छन् भने हजारौं नागरिक घरबार विहीन भएका छन्। इजरायलले गाजाको खान युनिस प्रान्तमा रहेको शरणार्थी शिविर नजिक हवाई आक्रमण गर्दा कम्तीमा 13 जनाको मृत्यु भएको छ। यसै गरी इजरायलले नुसरत शरणार्थी शिविरमा रहेको एक विद्यालयमा पनि आक्रमण गरी 8 बढ़ीको हत्या गरेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत अक्टोबर 7 हमासले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 38,700 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने करिब 90,000 मानिस घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
मंगलबार साउन 1 नेपालमा नयाँ आर्थिक वर्ष शुरू भएको छ। आर्थिक वर्ष शुरू भएसँगै सरकारले जारी गरेको चालू आर्थिक वर्ष 2081-82 को बजेट पनि कार्यान्वयनमा आएको छ। चालू आर्थिक वर्षको प्रारम्भ भएसँगै 16 पञ्चवर्षीय योजना पनि कार्यान्वयनमा आएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 18,60,30 करोड़ बराबरको बजेट सार्वजनिक गरेको थियो। बजेट सम्बन्धी विनियोजन विधेयक संसदबाट पारित भई असार 30 राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो भने बजेटसँग सम्बन्धित अन्य 3 विधेयकहरू भने मंगलबार साउन 1 नै प्रमाणीकरण भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनका बैठकबाट पारित 3 विधेयक साउन 1 प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपतिले आर्थिक विधेयक 2081, राष्ट्र ऋण उठाउने विधेयक 2081 र भन्सार महसुल विधेयक 2081 प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2081-82 सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कुल लक्ष्यको 74.29% राजस्व असुली भएको छ भने 80.44% बजेट खर्च भएको छ। गत आर्थिक वर्षका लागि सरकारले कुल 17,51,31 करोड़ बराबरको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा कुल 14,08,76,45,00,000 बराबर मात्रै खर्च भएको छ। चालू शीर्षकमा गत आर्थिक वर्षका लागि 11,41,78,00,000 बजेट विनियोजन भएकोमा लक्ष्यको 83.41% अर्थात 9,52,41,51,00,000 खर्च भएको छ। त्यस्तै पूँजीगत शीर्षकमा 3,02,07,44,00,000 विनियोजन भएकोमा लक्ष्यको 63.47% अर्थात 1,91,71,00,000 खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको बजेट खर्च 86.07% खर्च भएको महालेखा नियन्त्रकको तथ्याङ्कमा उल्लेख छ। सरकारले गत आर्थिक वर्षका लागि 14,72,48,47,00,000 राजस्व उठाउने लक्ष्य लिएको थियो तर वार्षिक लक्ष्यको 74.29% अर्थात 10,93,97,00,000 बराबर मात्रै राजस्व असुली भएको छ। संकलित राजस्व मध्ये कर राजस्वको लक्ष्य 72.35 र गैर कर राजस्वको लक्ष्य 97.68% बराबर भएको छ। 26 महिनापछि नेपाली शेयर बजारको पशुसूचक 2,300 अङ्क माथि पुगेको छ। मंगलबार शेयर बजार 2,310 अङ्कमा कायम भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से पशुसूचक 70.18 अङ्कले बढेको छ। मंगलबार बजारमा कुल 9,13,00,000,00,000 रुपियाँ बराबरका शेयरहरूको किनबेच भएको छ। सोमबार 8,73,00,000,00,000 बराबरको शेयरको किनबेच भएको थियो। मंगलबार 234 कम्पनीहरूको मूल्य बढ्दा 8 कम्पनीहरूको कारोबार मूल्य घटेको छ। यस दिन हाइड्रो पावर समूह सबैभन्दा धेरै 5.4% बढेको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स, निर्जीवन बीमा र अन्य तथा व्यापार समूहका उपसूचकहरू बढेका छन्। यस दिन 9 कम्पनीहरूको मूल्य 10% बढेको छ। स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला 900 रुपियाँले वृद्धि भएको छ। मंगलबारको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। सोमबार प्रतितोला 1,46,900 रुपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार 1,47,800 रुपियाँमा कारोबार भएको छ। यस दिन चाँदीको मूल्य भने तोलामा 10 रुपियाँले घटेको छ।
अब खेल समाचार अझै बमबाट।
श्रीलंकामा हुने वुमेन्स एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले मंगलबार अभ्यास खेल जितेको छ। त्यस्तो अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमेन्स डेभलपमेन्टलाई 2 रनले हराएको छ। यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो। 113 रनको लक्ष्य पछ्याएको श्रीलंका वुमेन्स 19.5 ओभरमा सबै विकेट गुमाएर 110 रन मात्र बनाउन सक्यो। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले 6 विकेटको क्षतिमा 112 रन बनाएको थियो। यसअघि नेपालले पहिलो खेलमा 33 र दोस्रो खेलमा 4 विकेटले पराजित भएको थियो। श्रीलंकामा शुक्रबारदेखि शुरू हुने एसिया कपमा नेपाल समूह एमा छ। नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन्। नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन 6 र भारतसँग साउन 8 खेल्नेछ। मनाङ मर्सान्ती क्लबले एन्फा U18 युथ लीगमा सङ्कटा क्लबलाई पराजित गरेको छ। सात दोबाडो स्थित एन्फा मैदानमा मंगलबार सम्पन्न खेलमा मनाङले सङ्कडालाई 1-0 गोलले पराजित गरेको हो। मनाङको जितमा विशाल चन्दले गरेको गोल नै निर्णायक बन्यो। मनाङले 3 अङ्क जोड्यो। नेपाल भलिबल संघले महिला U20 राष्ट्रिय टोलीका खेलाड़ीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ। काबा U20 महिला च्याम्पियनशीपमा भाग लिन जाने टोलीको विदाईका क्रममा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले युवा टोलीका खेलाड़ीलाई 1 वर्षका लागि जनै मासिक 1,000 रूपियाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो। मालदिव्समा यसै साता शुरू हुने काबा U20 महिला भलिबल च्याम्पियनशीपमा भाग लिने युवा टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। च्याम्पियनशीप सन् 3-8 गतिसम्म मालदिव्सको मालेमा हुनेछ। च्याम्पियनशीपमा नेपाल आयोजक मालदिव्स, किर्गिस्तान र श्रीलंका गरी 4 राष्ट्रको सहभागिता रहेको छ। नेपालले साउन 3 गते श्रीलंकासँग खेल्दै काबा U20 महिला भलिबल च्याम्पियनशीपको शुरूआत गर्नेछ। साउन 4 गते किर्गिस्तान र साउन 5 गते मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। राउण्ड रोबिन लीग पछि लीगको शीर्ष र चौथो हुने टोली र लीगको दोस्रो तेस्रो हुने टोलीले सेमी फाइनल खेल्नेछ। 2 खेलको विजेताले फाइनल खेल्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहनुको साथै बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 13.9 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.3 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 14.6 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 45.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशको गरिमा अभिवृद्धिमा कलाकार, स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने सम्बन्धमा सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सुशासन, जवाबदेहिता र न्यायपालिकाको समग्र सुधारको लक्ष्य सहित न्यायपालिकाको 5 रणनीतिक योजना सार्वजनिक। अफगानिस्तानमा बाढ़ीका कारण 40 जनाको मृत्यु। र महिला एसिया कपको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीद्वारा अभ्यास खेलमा श्रीलंकामाथि 2 रनको जीत। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।